सबै सँग बाजे ठोकिए आज आउला भन्दै भोलि आउला भन्दै पर्खे बसे कि बुढिया परदेशबाट छोरो
हरेक वर्ष दसैँ आउँछ, आमैको आश पनि हरेक वर्ष पलाउँछ र टुट्छ पनि उसै गरी। गाउँघरमा टाढा टाढा पुगेका छिमेकीका सन्तानहरू पालै पालो आएको खबर बतासेले सुनाएपछि उनी भेउ पाउँछिन् दसैँ आउन लागेको। तर जब छिमेकीका घरमा ओइरिएका पाहुनाका हुलहरू बिस्तारै फर्किन्छन् र गाउँ पहिलेको जस्तै यथावत हुन थाल्छ अनि आफै थाहा पाउँछिन् दसैँ आएर पनि फर्किएको। यो थाहा पाइरहँदा उनी अर्को कुरा पनि सँगै थाहा पाउँछिन्, जेठा गएपछि अझै नफर्किएको। उनलाई यो दोस्रो कुरा थाहा हुँदा चाहिँ छाती चरक्क भएर आउँछ, जेठा आमैको एक्लो छोरो। ऊ जन्मेकै साल मकै पिन्न घट्ट जाँदा बर्खे भेलले बगाएर जेठाको बाउ बिते। दुई दिनपछि लास भेटियो। निकै दुःख कष्ट गरेर हुर्काइन् आमैले जेठालाई। जेठा जब हुर्कियो अनि आमैलाई सुख दिन थाल्यो। अब आमैलाई हिजोको जस्तो छाक जुटाउने चिन्ता हुन छाड्यो। त्यो सबै जेठाले जोहो गर्थ्यो, यसैलाई सुख भनेर बुझेकी थिइन आमैले। एक दिन आमैले जेठालाई बिहे गर भनिन्। जेठाले पहिला एकपटक विदेश गएर केही पैसा कमाएर आउँछु भन्यो। पाखोबारी पनि बन्दकी राखेपछि ब्याजे साहुले ऋण हालिदिए। अरू कागजपत्र पारी गाउँको सन्तमानले मिलाइदियो। यसरी विदेशिएको जेठा फर्किएर नआएको 5 वर्ष पुग्छ यो दसैँमा। यो 5 वर्ष पनि आमैले उस्तै आशा जगाएर डाँडाको घरबाट मुनितिर हेरिबस्छिन्। घाम झुल्केदेखि घाम नस्ताउन्जेल। तर अह, उनको जेठालाई अझै उनको आँखाले देख्न पाएन। थाहा पायो काकी, तलको चटारे त विदेशबाट आएछ नि, बतासले पिँढीको डिल्नेर उभिएर आमैलाई सुनायो। को चटारे? आमैले याद गर्न नसकेपछि बतासेलाई सोधिन्। ल डल्ले काकाको छोरा चटारे के त, कस्तो बिर्सेको हौ, सम्झाए झैँ गरी बोले बतासे। ए त्यो चटारे आइपुगेछ, अनि हाम्रो जेठालाई पनि भेट्यो कि त्यसले? आमैले आफ्नै जेठालाई सम्झिन्। कहाँ भेट्थ्यो नि त्यति ठुलो देशमा, हाम्रो गाउँ जस्तो हो र काकी, त्यहाँ त सबैलाई आआफ्नो कामको मात्रै चिन्ता हुन्छ रे, फेरि हाम्रो जेठादाई गएको देश त अर्कै पो हो त। बतासेको यी कुराले आमैको आशा छिनमै निराशामा बदलियो। उनी पिँढीको डिलमै बसेर 5 वर्ष पहिलेको समयमा पुगिन्। एक दिन जेठा छाना छाउँदै थियो। छाना छाएर सकाउँदा साँझ पर्ने लागेको थियो। त्यति नै बेला ब्याजे साउ दलबल सहित आइपुगे। जेठा काम सकिएकोले तत्कालै भुइँमा झर्यो र ब्याजेलाई ढोक गर्यो। ब्याजेले एउटा तमसुक पछार्दै कुर्लिन थाल्यो। तेरो बाउले मसित लिएको ऋणको तमसुक हो यो, बाउ मरेपछि छोराले तिर्नु पर्दैन? ब्याजेको कुराले जेठालाई पनि रिस उठ्यो। ऊ पनि चर्कियो। बाले ऋण लिएको कुरा आमैलाई पनि थाहा रहेनछ, फेरि पनि तपाईँको कुरामा विश्वास गरेर तिर्छु त भनेकै छु नि साउबा, किन झर्किनुहुन्छ यसरी? ए सधैँ तिर्छु तिर्छु मात्रै भनेर हुन्छ? तिर्नु चाहिँ पर्दैन? तैँले तिर्छु भन्न थालेको त जुग भइसक्यो। खै त तिर्ने दिन त कहिले आएन त, अझै मैसँग पो रिस? बेसरी हपार्यो ब्याजेले। त्यति नै बेला पछाडिबाट ब्याजेको भरौटे दलसिंहले मुठी कसेर एक मुक्का बजाएर जेठालाई। उटाउको समातेर रन्थनीले थुचुक्क टक्क बस्यो। आमै दौडिँदै आइन्, लौन नि मार्यो मेरो जेठालाई। यति नै बेला ब्याजीले ऋण तिर्ने अन्तिम भाका सुनाएर दलबल सहित त्यहाँबाट गयो। त्यो भाका राम्ररी भ्याउ पाउन पनि सकेन जेठाले। मुक्का टाउकोमा लागेको थियो, तर त्यसको दुखाई उसको मनमा पर्यो, त्यो पनि निकै नराम्ररी। आफ्नो टाउको मुसारिरहेकी आमैलाई एकपटक पुलुक्क हेरे उसले। भुइँमै थ्याच बसेर आफ्नो टाउको मुसार्दै गरेकी आमैको आँखामा पोखी नै लागेको आँसु उसले प्रष्टैसँग ठम्यायो। केही बोल्न सकेन अनि भुइँतिर घोसे मुन्टो लगाएर टुक्रुक्क बसिरह्यो केही बेर। साँझ झमक्कै पर्यो। त्यो साँझ त्यो छाप्रोको चुलोमा आगो बलेन, बरु बल्नुसम्म आगो त जेठाको मनमा बल्यो, दनदनी बल्यो। सायद आमैको मनमा पनि त्यस्तै आगो बल्दो हो। जेठाले पैसा कमाउने अठोट गर्यो। आमैले त बिहे गर भनेकी थिइन्, तर ऊ मानेन। बरु पहिला विदेश गएर पैसा कमाएर आउँछु भन्यो। ऋण तिरेपछि बिहे गर्ने उसको कुरा आमैलाई पनि निको लाग्यो, र त आफै ब्याजे साउकोमा गएर हात जोडेर ऋण मागिदिइन्। कुनै दिन आफूबाट टाढा गएर कतै बास नबसेको जेठा त्यो दिन आफैलाई छोडेर परको बिरानो देशमा जाँदै थियो। आमै राति नै बिउजिनेको कारण यही नै थियो, अनि बिउजिएपछि निदाउन नसक्नुको कारण पनि। जेठा झिसमिसिमै पुरानो झोला दोकाँदै भिरेर तन्तयार भयो। जेठा जाने भएकोले बतासे पनि हिजो त्यही छाप्रोमा सुतेको थियो। राति जेठाले आमैको हेरविचार राम्ररी गर्दै बतासे धर्म लाग्नेछ भनेर एउटै कुरा कति धेरै पटक भनेको थियो उसलाई। बिहान जब जेठा हिँड्ने बेला भयो, आमैले हिजो छिमेकीसँग मागेर ल्याएको अलिकति दही जेठाको मुखमा खुवाइदिन्। जेठाले आमैको खुट्टा ढोग्यो। आमैका आँखाबाट बर्र आँसु झरे। आँसु जेठाको शिरमा पर्यो। जेठाको आँखाबाट पनि त्यसै गरी बर्र आँसु झरे। ती चाहिँ आमैको खुट्टामा परे। एक अर्काको आँसु भुइँमा खस्न नदिएर बचाउ गरे उनीहरूले, नजानेरै पनि। चाँडै आ है बाबु, म तेरो बाटो हेरेर बसिरहन्छु। यति मात्रै बोल्न सकिन आमैले, त्यो पनि पटुकीको फेरोले मुख छोप्दै। जेठा केही बोल्न लाग्दै थियो तर सक्दै सकेन, अनि बतासेलाई फेरि एकपटक रातेकै कुरा भन्यो। आमैको हेरविचार राम्ररी गर्दै बतासे धर्म लाग्नेछ। यति भनेर ऊ आँखा पुस्दै निस्कियो। आमैले आँगनीको डिलमा निस्किएर ऊ गएको हेरिरहन् राम्ररी बिहान नभइसकेकोले एकछिनमै अध्यारोमा हरायो जेठा। त्यही बेलादेखि जेठा आमैको मनमा अझ गाढा भएर बस्न थाल्यो।
गोरखपुर रेलैमा आमा रुँदै, गाउँ बेसी मेलैमा छोरो रुँदै, गोरखपुर रेलैमा आज आउला भोलि आउला वर्ष बिति गयो, छोरो फर्की बस्दा बस्दै आधी।
घर छोडेको तेस्रो दिनमा जेठा विदेश पुगेको थियो, उसको सपनाको सहर। सपना अर्थात् उसको पैसा फल्ने सहर। हुन त बोटमा पैसा फल्छ र म टिपेर ल्याउँछु भनेर उसले सोचेको थिएन, तर उसले जति दुःख गर्छु भनेर सोचेको थियो त्योभन्दा अलि बेसी नै दुःख गर्नु पर्यो। उसलाई पठाउने सन्तमानले अफिस सफा गर्नुपर्छ भनेको थियो, तर उसले बनाउँदै गरेको ठूलो घरमा सिमेन्टको बोरा बोकेर उक्लिनु पर्थ्यो। हट्टाकट्टा थियो सुरुमा, एकाध महिनामै जिङरिङ भएर आयो। साथीहरू बिदाको दिन घुम्न जान्थे, तर ऊ भने बिदाको दिन पनि काम गरिरहन्थ्यो। ऊ बिदाको दिन पनि यसकारण काम गर्थ्यो कि साथीहरूसँग घुम्न जाँदा भएको पैसा पनि सकिन्थ्यो, काम गरे थप पैसा कमाइन्थ्यो। आखिर ऊ पैसा कमाउनकै लागि त त्यहाँ गएको थियो। हाडछाला घोटेर भए पनि पैसा कमाउँछु भनेर लागि परेको थियो। साथीहरू मिलेर एउटा नियम बसाएका थिए, सबैले पालै पालो घरमा पैसा पठाउने नियम। उनीहरूको समूह थियो छजनाको। छजनाकै तलब एक महिना एउटाले घर पठाउँथ्यो, अर्को महिना त्यसै गरी सबैको तलब अर्कोले आफ्नो घर पठाउँथ्यो, अर्को महिना अर्कोले, अर्को महिना अर्कोले। यसो गर्दा घरमा धेरै पैसा एकै पटक पठाउन पाइन्थ्यो पनि। छ महिनामा जेठाको पालो आयो। सबै साथीहरूले तलब बुझेपछि जेठालाई दिए। जेठाले त्यो पैसा घर पठाइदिनेलाई दियो, तर त्यसले पैसा आफैले लिएर घर भाग्यो। ऊ भागेको कुरा भोलिपल्ट मात्रै थाहा पायो उनीहरूले। जेठाको जस्तै अरू पनि धेरैजनाको पैसा लिएर भागेछ ऊ। पर्नु चोट पर्यो जेठालाई। दलसिंहको मुक्का टाउकोमा बजारिँदा टाउको भन्दा बढी मन दुखेको थियो उसको। आज पनि त्यसै गरी मन दुख्यो। अभागीलाई जहाँ गए नि हुँदैन रहेछ साथी हो, बडो निराश भएर यसो भने उसले। साथीहरूले सम्झाए, सम्झिन त के पो मान्थ्यो र उसको मन, फेरि पनि सम्झिए जस्तो चाहिँ गरिटो पल्यो। काम त्यस्तै, पीर त्यस्तै, चिन्तै चिन्ताले झन झन दुब्लाउँदै गयो जेठा। बिरामी पर्यो एक दिन। दुई दिन थला परेपछि बिदाको दिन साथीहरूले अस्पताल लिएर गए। उतै भर्ना गरेर राख्नुपर्ने भयो। कम्पनीको मान्छे गएर सबै मिलायो। केही दिनपछि निको त भयो, तर फेरि टाउकोमा ऋणको भारी थोपरियो। त्यही चुक्ता गर्नमै एकाध वर्ष बिति गए। एक दिन एकजना साथी आएर जेठालाई सुनायो उसकै गाउँबाट एकजना मान्छे काम गर्न आएको खबर। जेठा हतारिँदै त्यो नयाँ मान्छेलाई भेट्न गयो। उसको घरभन्दा पारी गाउँको गोले माइलालाई आफ्नै आँखा अगाडि देख्दा थाहै नपाइकन उसको आँखाबाट आँसु बर्र झरेछन्। तर यति बेला भने घर छोड्ने बेलामा जस्तो सुरक्षित भएनन् उसका आँसुहरू, सिधै भुइँमा खस्यो। तर उसलाई त्यो पत्तो समेत पनि भएन र ऊ केही नबोलेर उभिरह्यो एकछिन, अनि गोले माइलासँग गाउँको धेरै धेरै कुरा सोधिरह्यो सोधिरह्यो।
घरबाट आयौ के खबर ल्यायौ, कस्ती छन् मेरी निता प्यारी। घरबाट आयौ के खबर ल्यायौ, कस्ती छन् मेरी निता प्यारी। कस्ता छन् दौतरी पालमा बग्ने हिमालको हावा पहाडको गहना सुन्दर सुनगावा के छन् कोसेली खुसीका खबर लौ सबै सुनाऊ एक एक गरेर घरबाट आयौ
अनेकन उल्झनमा परेर समय बित्दै थियो जेठाको बित्न त दिन बितिरहेथ्यो तर तिनै दिनहरूको समूह मिलेर हप्ता महिना र वर्ष पनि क्रमशः बितिरहेका थिए हुन त ऊ हरेक समय गाउँ र गाउँमा छोडेर आएको आमैलाई सम्झिरहेको हुन्थ्यो अझ चाडपर्वमा त झनै बेसी सम्झिन्थ्यो चाडपर्वमा आमैसँग हुन पाइन भन्ने कुराले भन्दा बढी चाहिँ आमैले के खाइनु होली मलाई सम्झिएर कति रोइनु होली मेरो बाटो हेर्दै आँगनीको डिलमा बसेर आँखा टट्याउने गरी कति हेरिन होली भन्ने कुराले चाहिँ बढी चिन्तित बनाउँथे उसलाई साथीभाइहरू नेपालको चाडपर्वमा विदेशमै पनि सानोतिनो रमाइलो जमघट गर्थे गर्न त तर उसको मन भने यहाँ छाप्रो कुरेर बसेकी बुढी आमै कहाँ लुटपुटिन आइपुग्थ्यो साथीहरू कहिलेकाहीँ नाचगान पनि गर्थे ऊ भने गाउँकी आमैलाई नै झलझले सम्झिरहन्थ्यो कहिले टन्न पैसा कमाउला र घर फर्क्यौला भनेर बसेको थियो ऊ ब्याजे साउको ऋण तिर्नु थियो उसलाई अझ बाले लिएको भनिएको ऋणमाथि ऊ आफै विदेशी नै बेला लिएको ऋण पनि खप्टिएको थियो ती सबै उसलाई अझै विदेशमै रोक्ने बलिया कारणहरू थिए दसैँ आउन केही दिन बाँकी हुँदै साथीहरू भट्टाभट घर गइसकेका थिए अब केही बाँकी थिए पुरानो त जेठा मात्रै थियो चाहना त ऊ पनि चाहन्थ्यो घर फर्किन तर उसको पीडा अझै साम्य भइसकेको थिएन ऊ त पैसा कमाउनका लागि गएको थियो विदेश जुन अझै उसले कमाइसकेको थिएन दसैँ नजिकिँदै गर्दा उसको मन बेसरी भक्कानिन थाल्यो आँखा अगाडि जति बेला पनि गाउँकी चित्र मात्रै घुमिरह्यो जति कोसिस गरे पनि आफ्नो मन सम्झाउन फिटिक्कै सकेन उसले यति बेला पनि उसको आँखाहरू रोए सँगै ऊ पनि रोइदियो आखिर आँखा नै रोइसकेपछि नरोइकन बस्न सक्ने मान्छे कुनै पो होला र यति बेला उसलाई परदेशी जीवनप्रति औधी रिस उठेको थियो अनि धेरथोर रिस दसैँप्रति पनि उठेको थियो दसैँ नआएको भए यति धेरै मन दुख्ने थिएन कि भन्ने बुझाइ थियो उसको ऊ सँगै थिए अर्का साथी उमेरमा जेठा भन्दा दाई तर विदेशको भूमिमा साथीकै नाता चल्थ्यो उनी केही सम्झाउन खोज्दै थिए जेठालाई जेठालाई सम्झाइरहँदा उनी पनि मजाले भावुक बने घर परिवार श्रीमती छोराछोरी साथीसङ्गी सबैलाई सम्झिरहेका थिए उनी
लाहुरे लाए, चाड़ बाड़ ना आए कई जा
झलाले जल्दो रहेछ छाती लहुरेलाई लहुरेलाई चाडबाड नआएकै जाति साथी संगी न समझे कई जाते गांव घर का साथी संगी न समझे कई जाते परिवार को समझना ले जल्दो रही छाते लहुरे लाए लहुरे लाए चाड़ बाड़ न आए जीवन बाँच्नु भन्दा नबाँचे कै जाति लहुरेलाई चाडबाड नआएकै जाति यस्तो धन हुनु भन्दा नभएकै जाति यस्तो धन हुनु भन्दा नभएकै जाति लहुरेलाई चाडबाड नआएकै जाति
यता गाउँमा दशैंको चहल पहल मजाले शुरू भएको थियो। फलानाको छोरा त विदेशबाट आएछ नि, तिम्रो चाहिँ आएन भनेर धेरैले धेरै पटक सोधिसकेका थिए आमैलाई। अझै सोधिने क्रम टुङ्गिएको थिएन। यो प्रश्न निकै नै बिझाउने गरी तिर्सिन्थ्यो आमैको मनमा। उनी मनमा के कुरा खेलाउँदै मकेको जुत्ता खुसालिरहेकी थिइन्। त्यति नै बेला बतासे दौडिँदै आइपुग्यो। काकी काकी, ऊ केही बोल्न खोज्दै थियो तर सकिरहेको थिएन। उसको अनुहार हेरेर आमैले पत्ता लगाइन्। ऊ खुसीकै कुरा सुनाउन खोजिरहेथ्यो तर सुनाउन सकिरहेको थिएन। अनि हातमा बोकेको चिठी आमैतिर तेर्साएर बल गरेर बोल्यो, जेठा दाईले पठाएको रे। आमै एक्कासी यति धेरै खुसी भइन् कि मकै खोसाल्दै गरेको कुरा नै छिनमै भुलिदिन् उनले। चिठी हातमा लिइन्, यताउता पल्टाइन्, खाम बिस्तारै च्यात्न खोजिन् तर हतारिँदै च्यातिन्। भित्र जेठाको दुईवटा फोटो रहेछ, एउटा निलो समुद्रको छेउमा बसेको, अर्को चाहिँ बडेमाको अग्लो घरको अगाडि बसेको। घर छोड्दा जुङ्गाको रेखी बस्न थालेको जेठा विदेश गएपछि त मजाले जुङ्गा पालेर बसेको थियो। फोटो जेठाको कम र जेठाको बाको बढी लाग्न थाल्यो आमैलाई। काटी कुटी बा जस्तै पो भएछ है यो त भन्दै ती दुई फोटो पालै पालो ओल्टाई पल्टाई हेरिरहन् आमैले। जति हेरे पनि उनको धित फिटिकै मरेन। एउटा फोटो निकै बेर हेर्थिन् अनि त्यो हेरेर पुगे जसरी अर्को हेर्थिन्, अर्को पनि धेरै बेर हेरिरहँदा सायद उनलाई अघिल्लो फोटोको तिर्सना बल्झिँदो हो। त्यसैले दुवै फोटोहरू दोहोऱ्याइ तेराइ हेरिरहेन् उनले। फोटो हेरिरहँदा आमैले यो पनि भुलिन् कि जेठाले फोटोसँगै पत्र पनि पठाएको छ। बतासेले याद दिलाएपछि बल्ल पत्रतिर ध्यान दिइन्। खामभित्र पैसा पनि रहेछ। त्यसलाई एकपटक गनेर जतनसँग पटुकीको थैलीमा थन्क्याइन् उनले अनि पत्रतिर ध्यान दिइन्। पत्र सरसर्ती नरोकिकन पढ्न त बतासेले पनि सक्ने थिएन। बतासे दौडिँदै गयो र झट्टै साथमा मास्टरलाई डाकेर ल्यायो अनि मास्टरले जेठाको पत्र पढ्दै आमैलाई सुनाउन थाले।
आएस पाली त यस्तै भमा अर्को साल आउने छु दसैँमा देउरालीको माथि चर्खा पिङ घुम्दै होला देउरालीको माथि टिका थाप्न आए होलान् सबै सङ्गी साथी आलाए होलान् सबैले आज टिका माथि जमरा के सैमा यस पालि त यस्तै भमा अर्को साल आउने छु दसैँमा यस पालि चापी दाउरा घाँस गर्न आँसी नाम्लो काखी चापी दाउरा घाँस गर्न कहिले तिमी मेला पात कहिले हुद परम आमैना बिते वर्ष दिन बिते दुःख झेल्दै अर्कैको देशैमा यस पाली त यस्तै भो आमा अर्को साल आउने छु दसैँमा हृदयको घाउ पुरी कहिल्यै नपुरिने हृदयको घाउ ऋणमाथि ऋण थोपर्ने गाउँका जाली साहु आघरै छाडी उडेको चरी फर्की फेरी आउने छ बसैमा यस पालि त यस्तै भो आमा अर्को साल आउने छु दसैमा यस पालि त
दसैँ आयो र गयो, तिहार पनि यसै गरी गयो, अनि गए अरू पनि चाडहरू पर्वहरू। समय बिस्तारै अघि बढ्दै गयो, धेरै कुराहरूलाई पछाडि छाडेर। परदेशीसँग त के नै पो हुन्छ र, केही सपनाहरू हुन्छन् पुराना, केही यादहरू हुन्छन् त्यो पनि पुराना। पुराना सपना नै पुरानो भइकन नयाँ सपना जन्माउने कुरा आउँदैन। यादहरू त झन् जति पुराना भए त्यति आत्मीय भइदिन्छन्। यसरी नै त अघि बढ्छ परदेशी जिन्दगी, आधी सपनाहरू बोकेर आधी यादहरू बोकेर। जेठाको जिन्दगी पनि यसरी नै अघि बढिरहेको थियो। एक दिन ऊ ड्युटी सकाएर आएको थियो, त्यतिकैमा उसको नामको चिठी साथीले हातमा थमाइदियो। ऊ पनि लेखपढ गर्न जान्ने थिएन, त्यसैले सँगै बस्ने साथीलाई पत्र देखायो। साथीले पत्र गाउँबाट आमाले पठाएको बतायो। हुन त जेठाले पत्र पाउने बित्तिकै त्यो आमैले पठाएको भनेर बुझिसकेको थियो। फेरि पनि साथीले आमाको पत्र रहेछ भनेर सुनाउँदा किन हो किन बेजोडको खुसी भरिएर आयो ऊ भित्र। पत्र सुन्न निकै नै आतुर भयो उसलाई। उसको आतुर्य बुझेर साथीले पनि छिटो छिटो पत्र खोलेर पढ्न थाले। लेखिएको थियो, बाबु जेठा आशीर्वाद, मास्टर बाबुको सहारामा यो पत्र तँलाई पठाउने बेलासम्म आरामै छु। आशा छ भगवानको कृपाले तँलाई पनि आरामै होला।
तिम्रो खरको छानु चुहेर पिँढीमै आहाल्छ, तिम्रो घरको आँगन भत्केर साह्रै नै बेहाल्छ, तिम्रो खरको छानु चुहेर पिँढीमै आहाल्छ, घरको आँगन भत्केर साह्रै नै बेहाल्छ। विदेशमै डुलेर गइसक्यो जीवन, छैन कि कसो घर फर्कने मन।
You know how.
सकिन् आधी रातमा बिउझेर मझेरीमा बस्छु भोको पेट साँझमा पटुकी कस्छु आधी रातमा बिउझेर मझेरीमा बस्छु बर्सातको थारीमा काम्दै थरथरी विदेशमै टुलेर फल्छौ र जीवन छैन कि कसो घर फर्कने मन तिम्रो खलको छानु चुहेर पिँढीमै हाल्छ तिम्रो घरको आँगन भत्केर साह्रै नै देहाल्छ तिम्रो खलको छानु चुहेर पिँढीमै हाल्छ तिम्रो घरको आँगन भत्केर साह्रै नै देहाल्छ देशमै डुलेर गइसक्यो जीवन छैन कि कसो घर फर्कने मन कि देशमै डुलेर गइसक्यो जीवन छैन कि कसो
समयको चक्रसँगै दशैं फेरि पनि आयो छिमेकका अरू घरहरू कमेरो माटो र रातो माटोले सिँगारिन थाले मरमसलाको किनमेल गाउँलेहरूको चहल पहल फेरि बाक्लिन थाल्यो तर आमै भने यो पालि पनि आँगनीको डिलमा बसेर तल बाटोतिर हेरिरहन्थिन् यसपालिको दसैँमा पनि जेठा आउला भन्ने चाहिँ उनलाई लागेको थिएन तर पनि त्यसरी आँगनीको डिलमा बसेर बाटो हेरिरहनु त उनको दिनचर्या नै बनिसकेको थियो यसो नगरेको दिन नै हुन्थेन उनको जब हेर्दा हेर्दा पट्यार लाग्थ्यो अनि भित्र गएर पुरानो ट्याङ्कामा जतनसँग राखेको जेठाको दुईवटै फोटो झिकेर पालै पालो हेरिरहन्थिन् जेठाको याद मेटाउने कुरो त्यही त थियो आमैसँग कहिले काहीँ त त्यही बाटो हुँदै जाने गाउँलेहरूलाई पनि बोलाएर देखाउँथिन् उनी जेठाका ती दुई फोटाहरू यसरी गाउँभरिका सबैले देखिसकेका थिए जेठाका फोटो फेरि पनि आमै भने बोलाइ बोलाइ देखाउँथिन् ती फोटोहरू आज उनी बिहानै उठिन् भत्किएको आँगनमा बारीको माटो ल्याएर पुरपार गरिन् लिपपोत गरिन् अनि गरुङ्गो मन बनाएर एकपटक फेरि आँगनको डिलबाट तल बाटोतिर हेरिन् साना केटाकेटीहरू खेलिरहेको देखिन् पर देखेकी होइनन् नजिकै देखेकी हुन् किनभने अब त उनको आँखाले त्यति परको दृश्यहरू कहाँ ठम्म्याउन सक्थे र तैपनि मन बुझाउन पर परसम्म हेरी टोपल्थिन् उनी यो पालि पनि त्यसै गरिन् र पुरानै तरिकाले निराश भए जसरी पिँढीको डिलमा चकटी उछ्याएर थचक्क बसिन् खै के सोचिरहन् मनमा नै केही बेरमा जुरुक्क उठिन् र भित्र पसिन् ट्याङ्का खोलिन् उही दुईवटा फोटो झिकिन् जेठाको अनि हेर्न थालिन् त्यति नै बेला बाहिर आवाज आयो आमै ए आमै उनले बोली ठम्म्याउन सकिनन् हातमा फोटो बोकेरै बाहिर निस्किन् आँगनमा पुग्ने बित्तिकै त्यो अपरिचित जस्तो बोलीले अर्को बोली पनि थप्यो आमै खोइ खुट्टा ल्याऊ त ढोगौ उनी केही बोल्नै सकिनन् किनभने त्यो त्यही व्यक्ति थियो जसको दुईवटा फोटो उनको हातमा झुन्डिरहेको थियो हो ऊ त्यही जेठा थियो जसलाई केही बेर अघि मात्रै पनि आमैका बुढा आँखाहरूले आँगनको डिलबाट खोजेका थिए कपाल कालो हुँदैमा छाडेर गएको आमैको कपाल सेत्तै भइसकेका थिए ढाड कुप्रिसकेको थियो गालामा धेरै मुजा परिसकेका थिए आमालाई देखेर गहभरि आँसु भयो जेठाको ठूलो झोला छेउमा बिसायो आमै त हल्न चलसँग बसेकी थिइन् सपना हो कि विपना हो ठम्म्याउनै सकेकी थिएनन् उनले आँखा त कस्तो सिपालो धेरै खुसी हुँदा पनि रुन जान्दो रहेछ जेठा आमाको खुट्टा ढोग्न निहुरियो त्यति नै बेला आमाका आँखाको डिल नागेर केही आँसुका थोपाहरू बर्र झरे जेठाको शिरमा परे ती आँसुका थोपाहरू आँसु जेठाको आँखाबाट पनि झर्यो ती आँसुका थोपाहरू आमैको खुट्टामा परे यसरी धेरै पछि एक अर्काको आँसु भुइँमा खस्न नदिएर सुरक्षित गरे उनीहरूले लौ त यतिन्जेल बहकिने मन सुनेर बस्नुहुने तपाईँलाई धेरै धन्यवाद। म महावीर विश्वकर्मा पनि अर्को सोमबारसम्मको लागि ओझेल पर्छु, तर जाँदा जाँदै तपाईँलाई दसैँको शुभकामना यसरी दिन्छु। टीका होस्, जमरा होस्, निधार कसैको खाली नहोस्, फल्ने फुल्ने आशीर्वाद होस्, कसैलाई पनि गाली नहोस्। टीका होस्, जमरा होस्, निधार कसैको खाली नहोस्, फल्ने फुल्ने आशीर्वाद होस्, कसैलाई पनि गाली नहोस्। हाँस्नु अनि हँसाउनु शुभकामना दसैँको, हाँस्नु अनि हँसाउनु शुभकामना दसैँको। मन दुख्ने दुखाउने कुरो यसपालि नहोस्, मन दुख्ने दुखाउने कुरो यसपालि नहोस्। हस् जान्छु, अर्को हप्ता आउँछु नि, नमस्कार।
वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै, वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै, दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार, खुसीले सारा भर्यो नि संसार।